यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। विकसित परिस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने र विश्वासको मतको सामना गर्ने सत्तारूढ़ नेकपा माओवादी केन्द्रको निर्णय। नयाँ सत्ता समीकरणको सहमति गरेका नेपाली कांग्रेस र नेकपा एमाले आन्तरिक, द्विपक्षीय र बहुपक्षीय छलफलमा। राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई सत्तारूढ़ प्रमुख दल नेकपा एमालेको सुझाव। कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीमा आयोजित तस्वीर प्रदर्शनीमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरू सहभागी। साल ट्रेडिङ कर्पोरेशनद्वारा नूनमा मूल्य वृद्धि र भारतको उत्तर प्रदेशमा एउटा धार्मिक सत्संगमा भागदौड़ मचिँदा 108 जना महिलासहित 116 जनाको मृत्यु, कैयौं घाइते।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सत्तारूढ़ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालवाटारमा हिजो बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले विकसित परिस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिई संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने निर्णय गरेको माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो।
बैठकमा सम्माननीय प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मत चाहिँ लिने गरी अगाडि बढ्ने क्रममा प्रधानमन्त्रीले धारणा बनाउनुभएको छ। हामी पार्टीको तर्फबाट पनि सबैले एकमतले चाहिँ विश्वासको मतको सामना गर्ने र विभिन्न पक्षहरूसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, कंग्रेससँग पनि, स्वयं एमालेका अहिले सहमति भए पनि विभिन्न पक्षहरूसँग पनि कुराकानी गर्ने र अगाडि बढ्ने भन्ने कुरा भएको छ।
प्रधानमन्त्रीले राजीनामा नदिए नयाँ सत्ता समीकरणका सहमति गरेको सत्तारूढ़ एमाले सरकारमा सहभागी मन्त्रीहरूलाई राजीनामा दिएर सरकारमाथिको समर्थन फिर्ता गर्नुपर्ने देखिन्छ। सत्ता साझेदार दल एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रधानमन्त्री प्रचण्डलाई एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो भएको भेटमा प्रधानमन्त्री प्रचण्डले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे राष्ट्रपतिलाई जानकारी दिनुभएको राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। संघीय संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले बीच सोमबार राति संविधान संशोधन लगायतका विषयलाई निष्कर्षमा पुर्याउन सरकार सञ्चालनमा समेत साझेदारी गर्ने सहमति भएपछि प्रधानमन्त्रीले हिजो राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकार गठनबारे आज दलहरूको बैठक आह्वान गर्नुभएको छ। ठूला दुई दल नेपाली कांग्रेस र एमाले बीच नयाँ सत्ता समीकरण र राष्ट्रिय सहमतिको सरकारको गठनबारे सहमति भएपछि सभापति देउवाले दलहरूको बैठक बोलाउनु भएको नेताहरूले जानकारी दिनुभएको छ। बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र सहितका दलहरू सहभागी हुने नेपाली कांग्रेसका नेताहरूले बताउनुभयो। नेपाली कांग्रेसले राजनीतिक स्थिरता र संविधानमा आवश्यक संशोधन गर्नका लागि नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको औपचारिक रूपमा जानकारी दिएको छ। नेकपा एमालेसँग सहमति भएपछि सभापति शेरबहादुर देउवाको निवास बुढा नीलकण्ठमा हिजो बसेको कांग्रेसका पदाधिकारीको बैठकले संविधानमा आवश्यक संशोधन, अर्थतन्त्रमा देखिएका पछिल्ला समस्याको समाधान र लोकतन्त्रको रक्षाका लागि प्रमुख दलसहितको राष्ट्रिय सरकार गठन गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। प्रवक्ता डाक्टर महतले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्नुहुने र अन्य दललाई पनि सरकारमा सहभागी गर्ने प्रयास अघि बढ़ाइएको जानकारी दिनुभयो। सत्तारूढ़ प्रमुख दल नेकपा एमाले संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गरेको छ। पार्टी कार्यालय च्यासलमा हिजो बसेको एमाले सचिवालयको बैठकले नेपाली कांग्रेससँगको सहमति अनुरूप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन संसदमा प्रतिनिधित्व गरेका दलहरूलाई आह्वान गरेको हो। बैठकले संविधानको धारा 76 दुई बमोजिमको सहमतिको सरकार गठनका लागि आजसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोध पनि गरेको छ। एमाले सचिव योगेश भट्टराईले आजसम्म राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आफूहरूले सुझाव दिएको बैठकपछि जानकारी दिनुभयो। बैठकले कांग्रेस र एमाले बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने बारे भएको सहमतिको स्वागत पनि गरेको सचिव भट्टराईले बताउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। बुढा नीलकण्ठस्थित देउबा निवासमा भएको भेटवार्तामा उहाँहरूबीच पछिल्लो राजनैतिक विकासक्रमबारे छलफल भएको एकीकृत समाजवादीका नेता आलोक रायमाझीले जानकारी दिनुभयो। सभापति देउबाले कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा भएको सहमतिबारे अध्यक्ष नेपाललाई जानकारी दिनुहुँदै त्यसमा सामेल हुन एकीकृत समाजवादीलाई समेत प्रस्ताव गर्नुभएको नेता रायमाझीले बताउनुभयो। भेटमा अध्यक्ष नेपालले सभापति देउबाद्वारा प्रस्तुत प्रस्तावमाथि पार्टीमा छलफल गरेर आफूहरूले जानकारी दिने बताउनु भएको नेता रायमाझीले बताउनुभयो। संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले हिजो छलफल गर्नुभएको छ। त्यसक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले कांग्रेस र एमाले गठबन्धनमा बन्ने सरकारमा सहभागिता जनाउने बारे सकारात्मक प्रतिक्रिया दिएको बैठकपछि ती पार्टीका नेताहरूले जानकारी दिनुभयो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्त ठाकुरले कांग्रेस सभापति देउबासँगको भेटमा कांग्रेस एमाले गठबन्धनलाई आफ्नो पार्टीको साथ र समर्थन रहने बताउनुभयो। जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीले कांग्रेस एमालेको गठबन्धनलाई आफूहरूले सकारात्मक रूपमा लिएको बताउनुभयो। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रंजिता श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म आफूहरू सरकारमा सहभागी हुने र उहाँले राजीनामा दिएपछि नयाँ समीकरणका सम्बन्धमा आवश्यक छलफलमा आफूहरू बस्ने सभापति देउबालाई जानकारी गराउनुभयो। यसअघि जसपा नेपालले नयाँ गठबन्धनलाई साथ दिने बताइसकेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति सकारात्मक भएको प्रतिक्रिया दिएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हिजो बसेको पदाधिकारीको बैठकले पछिल्लो विकसित राजनैतिक घटनाक्रमको समीक्षा गर्दै नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सरकार बनाउने नयाँ सहमति सकारात्मक र स्वागतयोग्य भएको बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभयो। राप्रपाले लामो समयदेखि संविधान संशोधनको विषय उठाउँदै आएको र त्यसका निम्ति नै नयाँ समझदारी कायम गर्न जानुपर्ने आफूहरूको धारणा रहेको सम्बन्धमा कांग्रेस र एमाले संविधान संशोधन लगायतका विषयमा गरेको सहमति आफूहरूले सकारात्मक र स्वागतयोग्य रूपमा लिएको उहाँले बताउनुभयो। अध्यक्ष लिङदेनले पछिल्लो विकसित राजनीतिबारे अन्य राजनीतिक दलहरूसँग पनि आफूहरूले निरन्तर छलफल गरिरहने जानकारी दिनुभयो। बैठकले विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै अहिले नै ठोस धारणा बनाएर निष्कर्षमा नजाने र छलफल भने कायमै राख्ने निचोड़ निकालेको अध्यक्ष लिङदेनले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले भने नेपाली कांग्रेस र एमाले नेतृत्वको नयाँ सत्ता गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ। हिजो बसेको सो पार्टीको सचिवालयको बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो। दुई ठूला शक्ति सरकारमा रहनु लोकतान्त्रिक संस्कार विपरीत रहेको सो पार्टीले ठहर पनि गरेको छ। अब बन्ने गठबन्धनले राजनीतिक स्थायित्व दिनेमा आफ्नो पार्टी विश्वस्त हुन नसकेको उहाँले बताउनुभयो। नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ। सभापति शेरबहादुर देउबाको निवास बुढा नीलकण्ठमा अहिले बिहान 9 बजेका लागि बैठक बोलाइएको छ। बैठकमा पछिल्लो राजनीतिक विकासक्रम, राष्ट्रिय सहमतिको सरकार गठन लगायतका बारे छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले गिरिजा प्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र स्थापना भएको बताउनु भएको छ। पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको जन्म जयन्तीका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय सूचना संचार तथा प्रसार विभागले हिजो पार्टी कार्यालय सानेपामा आयोजना गरेको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनीको उद्घाटन गर्नुहुँदै सभापति देउबाले गणतन्त्र स्थापनामा स्वर्गीय गिरिजा बाबुको योगदान सधैँ चिर स्मरणीय रहने बताउनुभयो। सभापति देउबाले गिरिजा बाबु 2007 सालको क्रान्तिदेखि देशको राजनीतिमा क्रियाशील हुनुभएको, प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा रहनुभएको र उहाँकै कारण देशमा प्रजातन्त्र पुनस्थापनाका साथै गणतन्त्र ल्याउन सफल भएको उल्लेख गर्नुभयो। विद्यार्थीकालमा गिरिजा बाबुकै कारण आफू नेपाल विद्यार्थी संघको सभापति भएको उल्लेख गर्नुहुँदै सभापति देउबाले गणतन्त्रलाई स्थायी रूपमा अगाडि बढ़ाउने प्रमुख जिम्मेवारी अहिले पनि नेपाली कांग्रेसकै भएको बताउनुभयो। प्रदर्शनीमा स्वर्गीय कोइरालाको जीवनका 151 भन्दा बढ़ी महत्वपूर्ण तस्वीरहरू राखिएका थिए। शान्ति तथा विकास निर्माणको चरण, नेपालको अर्थतन्त्र र नेपाली कांग्रेसले चाहेको विकास मोडेलका बारेमा तस्वीरले प्रष्ट पारेको विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो। फोटो प्रदर्शनीको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई लगायत विभिन्न दलका शीर्ष नेताले पनि अवलोकन गर्नुभएको थियो। नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले मुलुक फेरि सहमति, सहकार्य र एकताको राजनीतिमा अघि बढ़ेको बताउनु भएको छ। लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको जन्म जयन्तीका अवसरमा वीरगंजमा हिजो आयोजित कार्यक्रममा उहाँले कांग्रेस र एमाले बीच भएको सहमतिले मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढ़ाउने विश्वास व्यक्त गर्नुभयो। वरिष्ठ नेता कोइरालाले अब गठन हुने दुई तिहाई प्राप्त सरकारले संविधान संशोधन गरी अस्थिर राजनीतिको अन्त्य गर्ने धारणा राख्नुभयो। कार्यक्रममा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले राजनीतिक अस्थिरताका कारण मुलुकले समृद्धि हासिल गर्न नसकेको अवस्थामा संविधान संशोधन सहित स्थिर राजनीतिका लागि दुई ठूला दल एक भएर अन्य दललाई समेत समेटेर अघि बढ़ने विषयमा सहमति गरेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम विधेयक हिजो प्रमाणीकरण गर्नुभएको राष्ट्रपति भवनले जनाएको छ। राष्ट्रपति पौडेलले हिजै पूर्व सचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा पनि नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिशमा नेपालको संविधान बमोजिम संखुवा सभाको खाँदबारी नगरपालिका दुई निवासी अधिकारीलाई संघीय संसदको प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले हिजो जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड सेबोनको अध्यक्ष नियुक्तिको प्रक्रियाका सम्बन्धमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले दायर रिटमाथि सुनवाई गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै असार 21 गते दुवै पक्षलाई छलफलका लागि हिजो बोलाएको अदालतका प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभयो। अध्यक्ष नियुक्तिका लागि सर्ट लिस्टमा परेका पाँचजना मध्ये तीनजना अन्तर्वार्तामा अनुपस्थित भएको सन्दर्भमा अध्यक्ष नियुक्तिका लागि गठित सिफारिश समितिले प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको थियो। नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा विभिन्न चार विषयका प्रतिवेदनमाथि छलफल गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी महाधिवेशनमा प्रतिनिधिहरूको धारणा लिन राजनैतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान सम्बन्धी र सांगठनिक प्रतिवेदनमा सामूहिक छलफल भएको छ। प्रतिवेदनमा पार्टीका नीति तथा कार्यक्रमका आधारमा नयाँ कार्यसमिति निर्वाचित गरिने पोलिट ब्यूरो सदस्य सोम प्रसाद पाण्डेले जानकारी दिनुभयो। पार्टी अध्यक्ष माधव कुमार नेपालले तयार पार्नुभएको राजनैतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक र सांस्कृतिक पक्ष लगायतका विषय उल्लेख गरिएको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानसँग असार 21 गते सुनवाई हुने गरी कार्यतालिका तय गरेको छ। समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जवराको अध्यक्षतामा हिजो बसेको बैठकले 20 गते उहाँ विरूद्धका उजुरीकर्ता र 21 गते प्रधानसँग छलफल गर्ने कार्यतालिका तय गरेको छ। असार 2 गते संवैधानिक परिषदले प्रधानको नाम निर्वाचन आयुक्तमा सिफारिश गरी संवैधानिक व्यवस्था अनुरूप संसदीय सुनवाईका लागि संघीय संसद सचिवालयमा पत्राचार समेत गरेको छ। राष्ट्रिय सभामा लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। सभाको हिजोको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। त्यस्तै राष्ट्रिय सभामा विनियोजन विधेयक 2081 अन्तर्गत मन्त्रालयगत शीर्षकहरूमाथि छलफल भएको छ। छलफलमा सांसदहरूले बजेटले पिछड़िएको समग्र क्षेत्र र वर्गलाई सम्बोधन गर्न नसकेको, केही क्षेत्रलाई बढ़ी प्राथमिकता दिइँदा मुलुकको सन्तुलित विकास हुन नसकेको धारणा राख्नुभयो। सांसदहरूले धार्मिक पर्यटनको सम्भावनालाई ध्यान दिन नसकिएको, नेपाललाई पर्यटकीय स्थलका रूपमा विकास गर्न विमानस्थल, हिमाली लोकमार्ग, पर्यटकीय क्षेत्रका सेवा प्रदायको विकास र गुणस्तर विस्तार गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले नागरिकको स्वास्थ्य उपचारमा सहज सेवा सुविधा प्रदान गर्नेतर्फ बजेटले सम्बोधन गर्न नसकेको र जनतालाई सहज रूपमा खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य हासिल गर्न सुक्दै गएका खानेपानीका स्रोतहरूको अध्ययन गरी आवश्यक नीति कार्यक्रम लागू गर्ने गरी बजेट ल्याइनुपर्ने बताउनुभयो। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय, पर्यटन, ऊर्जा, जलस्रोत तथा सिंचाई त्यस्तै खानेपानी र अर्थ मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भएको हो। राष्ट्रिय सभाको बैठक आज 1:15 बोलाइएको छ। सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने विरूद्ध दायर भएको रिट निवेदनमाथिको सुनवाई हेर्दा हेर्दैमा राखेको छ। न्यायाधीश दुवै सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासमा सुनवाई नसकिएपछि आज सुनवाई गर्ने गरी हेर्दा हेर्दैमा राखिएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभयो। सहकारीको रकम अपचलनमा संलग्न रहेको देखिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो। जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रतीक थापालाई प्रपक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश शकुन्तला कार्कीको इजलासले सो प्रकरणमा थापाको संलग्नता देखिएको उल्लेख गर्दै प्रपक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगीधन्दामा संलग्नताको आरोपमा थापालाई प्रपक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो। सिराहाको नरहा गाउँपालिका 3 खोरियाटोल स्थित पोखरीमा डुबेर 2 बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय सुशील मण्डलका 6 वर्षीय छोरा राहुल मण्डल र उहाँका भान्जा 8 वर्षीय आशिष मण्डल रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब परीक्षक मुक्तिनाथ सापकोटाले हराएका बालक हिजो स्थानीय वसन्त यादवको पोखरीमा मृत अवस्थामा फेला परेको जानकारी दिनुभयो। मृतकको शव परीक्षण सिराहास्थित प्रादेशिक अस्पतालमा गरिएको छ। अविरल वर्षाले पहिरो जाँदा बाजुराको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी कोल्टी सड़क अवरूद्ध भएको छ। सड़क अवरूद्ध हुँदा मार्तडी कोल्टी सड़कमा चल्ने जीप तथा मालवाहक सवारी साधन ठप्प भएका छन्। त्यस्तै बेसी शहर चामे सड़क पनि अवरूद्ध भएको छ। अविरल वर्षाले सड़क अन्तर्गतको चामे गाउँपालिका 1 स्थित तिमाङ खोलाको काठे पुल बगाएपछि सड़क अवरूद्ध भएको स्थानीय सड़क आयोजनाका सूचना अधिकारी किरण पोखरेलले जानकारी दिनुभयो। निरन्तर वर्षा भएकाले नदी तथा खोलानालामा पानीको बहाव बढ़िरहेको सन्दर्भमा स्थानीयलाई सतर्क रहन लमजुङ र मनाङ जिल्ला प्रशासन कार्यालयले सबैलाई आग्रह गरेका छन्। साल ट्रेडिङ कर्पोरेशन लिमिटेडले नूनको मूल्य बढ़ाएको छ। कर्पोरेशनबाट बिक्री वितरण भइरहेको नूनको गैराती 12 बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय गरिएको कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ। आयो नून अब 1 किलोको 26 रूपियाँ पुगेको छ। यसअघि 23 रूपियाँमा उक्त नुन पाइने गरेको थियो भने न्यू शक्ति नुन भने 20 रूपियाँ पुगेको छ। उक्त नुन यसअघि 17 रूपियाँमा बिक्री हुने गरेको थियो। भानु नुन किलोको 9 रूपियाँ तोकिएको पनि साल ट्रेडिङले जनाएको छ। सही ढंगले चियाको टिपाई हुन नसक्दा गुणस्तर र आमदानीमा असर पर्न थालेपछि इलामको सूर्योदय नगरपालिकाले चियाको सही टिपाईमा सहयोग पुगोस् भनेर चिया टिप्ने हाती मेसिन वितरण गरेको छ। त्यसबाट स्थानीयलाई फाइदा पुगेको इलाम संवाददाता राजकुमार दाहाल बताउँछन्।
चियाको गुणस्तर कायम राख्न सके मात्र चियाको अन्तर्राष्ट्रिय बजार मिल्ने र किसानले पनि सही मूल्य पाउन सक्ने निष्कर्ष सहित इलामको सूर्योदय नगरपालिका चियाको गुणस्तर सुधारमा लागेको छ। पछिल्लो समय गाउँघरमा मान्छे कम हुँदै गएका छन्। यसको प्रभाव स्वरूप चिया बगानहरूमा मजदूरको अभाव छ। त्यसैले किसानहरूले ठूला ठूला मेसिन प्रयोग गरेर एकै दिनमा धेरै चिया टिप्ने गरिरहेका थिए। यसरी ठूला मेसिनबाट चिया टिप्दा चियाको 2 पात एकसुरो टिप्न सम्भव छैन। हातैले टिपे जस्तो राम्रो तर कम समय धेरै टिप्न सहजोस् भन्ने उद्देश्यका साथ चिया टिप्ने हाते मेसिन नगरले खरिद गरेर अनुदानमा किसानलाई वितरण गरेको छ। नगर प्रमुख रणबहादुर राई:
ब्याट्रीद्वारा चल्ने मेसिन हो, 270 भन्दा बढी मेसिनहरू आइपुगेको छ। त्यो ठूलो ठूलो मेसिनहरू अब प्रयोग गर्दाखेरि त्यसले चाहिँ गुणस्तरीय चिया उत्पादन गर्न नसकिने भएको हुनाले पनि अब नगरपालिकाले ठूलो मेसिन चलाउनलाई चाहिँ चाँडै नै बन्द गर्छ।
अबको ध्यान अर्ग्यानिक चियामा केन्द्रित रहने बताउनुहुन्छ नगर उपप्रमुख दुर्गा बराल।
हामी दिनै पछि हेरिरहेछौँ। यहाँ 4 जना 5 जना चाहिँ साथीहरू क्यान्सरको रोगको लागि हस्पिटल जानको लागि सिफारिस लिएर चाहिँ तपाईँको आउनुहुन्छ। सर्वप्रथम चाहिँ तपाईँको यो सूर्योदय नगरपालिकालाई पाङ्गरिकमा जानुपर्छ। विषादी रहितको चाहिँ सूर्योदय नगरपालिका भन्ने सोच चाहिँ तपाईँहरूबाट आयो भने मात्रै हामी यो काम गर्न सफल हुन्छौँ भन्ने हामीलाई लागेको छ।
नगरपालिकाको 25% किसान समूह टोल सुधार संस्था वा सहकारीको 25% र किसानको 50% लागतमा चिया टिप्न हाते मेसिन वितरण गरिएको हो। सूर्योदय नगरपालिकाले चीनबाट खरिद गरेर ब्याट्रीबाट चल्ने हाते मेसिन वितरण गरिएको बताउनुहुन्छ कृषि शाखा प्रमुख सीमा कार्की।
हाम्रो खरिद प्रक्रिया अनुसार खरिद गर्दा चाहिँ एउटा चिया टिप्ने मेसिनको चाहिँ 15,000 रुपियाँ मूल्य पर्न गएको छ।
यसरी नगरबाट चिया टिप्ने हाते मेसिन पाए सँगसँगै किसान पनि निकै हर्षित भएका छन्।
सर्वप्रथम धेरै धन्यवाद। मिलाएर टिप भने अब पहिलाचोटि टिप्दाखेरि चाहिँ मिलाएर टिपेको छ भने फेरि पलाउँदा पनि त्यो कति राम्ररी नै मिलेर नै आउने। अब पहिला त अब धारेको पनि अब हुन्छ होइन, त्यसलाई अब कटानी गर्नु पर्यो, छान्नु पर्यो, अनि त्यो एकचोटि दुईचोटि टिपे पछाडि चाहिँ अनि त्यो प्रभावकारी हुन्छ, धेरै सजिलो भयो भन्ने कुरा नै आएको छ।
नगरले ब्याट्रीबाट चल्ने हाते मेसिन दिएपछि किसानको उत्पादन लागत घट्ने, गुणस्तरीय चिया टिपाई हुने भए सँगसँगै किसानले उच्च मूल्य पाउने बाटो खुलेको छ। राजकुमार दाहाल, रेडियो नेपाल, इलाम।
भारतको उत्तर प्रदेशमा हिजो एउटा धार्मिक सभामा भागदौड़ मचिँदा कम्तीमा 108 महिलासहित 116 दर्शनार्थीको मृत्यु भएको छ। भागदौड़बाट धेरै व्यक्ति घाइते भएका अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय संचार माध्यमहरूले जनाएका छन्। उत्तर प्रदेशको हाथरस शहर नजिकै एउटा सत्संग सुन्न गएका सयौं मानिस कार्यक्रम सकेर बाहिर निस्किँदै गर्दा भागदौड़मा पर्दा धेरै व्यक्तिले ज्यान गुमाएका हुन्। भागदौड़का कारण धेरै मानिसको किचिएर मृत्यु भएको र एकमाथि अर्को लड़ेको अवस्थामा शवहरू फेला परेको स्थानीय प्रहरी अधिकारीहरूले जनाएका छन्। प्रहरीले प्रवचन सुन्न गएका मानिसहरूबीच कसरी भागदौड़ भयो भन्ने बारे अहिलेसम्म निश्चित हुन नसकेको र अनुसन्धान भने जारी राखिएको जनाएको छ। घटनामा घाइते भएका सयौं व्यक्तिलाई अस्पताल पुर्याइएको छ। उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालले दिएको विवरणमा उल्लेख छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आज घटनास्थलमा पुगेर सम्बद्धहरूसँग छलफल गर्नुहुने भएको छ। भारतमा यसअघि पनि यस्ता धार्मिक कार्यक्रमहरूमा भागदौड़ मचिँदा ठूलो संख्याका मानिसले ज्यान गुमाउने गरेका थिए। श्रीलंकाले आफ्नो द्विपक्षीय ऋणको पुनर्गठनपछि 5 अर्ब डलर बचत गर्ने राष्ट्रपति रनिल विक्रमासिंघेले बताउनु भएको छ। टापु राष्ट्र श्रीलंकाले सन् 2022 सामना गरेको व्यापक आर्थिक संकटका कारण महीनौसम्म खाना, ईन्धन र औषधिको त्यहाँ अभाव भएको थियो। राष्ट्रपति विक्रमासिंघेले गत साता भएको सम्झौताले ऋण भुक्तानीमा सन् 2028 स्थगन सुरक्षित गरेको, ऋणको अवधि 8 वर्ष विस्तार गरी ब्याजदर औसत 2.1% कटौती गरिएको बताउनु भएको छ। चीनबाट श्रीलंकाले लिएको केही ऋण उच्च ब्याजदरमा रहेको सन्दर्भमा दोस्रो ठूलो ऋणदाता जापानबाट लिएको ऋणको तुलनामा त्यो 8% बढ़ी भएका कारण श्रीलंकामा अर्थतन्त्र समस्यामा परेको विश्लेषण गर्ने गरिएको थियो। जापानले भने निकै न्यून ब्याजदरमा श्रीलंकालाई ऋण दिएको छ।
सन् 2024 जूनमा 76,736 विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सन् 2023 जूनको तुलनामा यस वर्षको जूनमा 4,000 भन्दा बढ़ी पर्यटक नेपाल भित्रिएका हुन्। गत वर्ष सन् 2023 जूनमा 72,250 पर्यटक नेपाल भित्रिएका थिए। नेपाल भित्रिएका पर्यटक मध्ये सबैभन्दा बढ़ी भारतीय पर्यटक 37,835 नेपाल भित्रिएका छन्। यस्तै दोस्रोमा अमेरिकाबाट 8,281 र चीनबाट 7,494 पर्यटक नेपाल भित्रिएका हुन्। सन् 2024 शुरू भएता नेपालमा 5,83,016 पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो। ड्रागन फलले बजार पाउन थालेपछि कोशी प्रदेशमा यसको खेती गर्नेहरूको संख्या पनि बढ़ेको छ। कृषि विकास निर्देशनालय कोशी प्रदेशका अनुसार हाल प्रदेशका विभिन्न जिल्लामा 186 हेक्टर क्षेत्र फलमा ड्रागन फलको खेती भइरहेको र 110 हेक्टरबाट उत्पादन भइरहेको छ। प्रदेशका 14 जिल्ला मध्ये विशेष गरी 6 जिल्लामा ड्रागन फलको खेती भइरहेको कृषि विकास निर्देशनालय कोशी प्रदेशका योजना शाखाका अधिकृत काजीमान प्रधानले जानकारी दिनुभयो। मेचीनगर नगरपालिकाले तोरी खेती गर्ने किसानलाई 26,83,000 रूपियाँ अनुदान प्रदान गरेको छ। चालू आर्थिक वर्षमा नगरका 15 वडामा रहेका 833 किसानलाई तोरी खेती प्रवर्धन कार्यक्रम अन्तर्गत अनुदान सहयोग उपलब्ध गराएको हो। कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले नगरलाई तोरीमा आत्मनिर्भर बनाउने उद्देश्यले तोरी खेती प्रवर्धन कार्यक्रम अन्तर्गत कृषकलाई अनुदान प्रदान गरेको जानकारी दिनुभयो। तीव्र उतार चढ़ावका बीच मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 47.04 अंकले बढ़ेको छ। मंगलबार नेप्से परिसूचक 2.29% बढ़ेर 2,101.43 को बिन्दुमा कायम भयो। भएको हो। कारोबार शुरू भए लगत्तै परिसूचक 4% बढेपछि पहिलो पटक 20 मिनटका लागि कारोबार स्थगित भएको थियो। नेप्सेको नियम अनुसार दोस्रो पटक कारोबार शुरू भएको 1 मिनटमै परिसूचक थप 1% बिन्दुले बढेर 5% पुगेपछि कारोबार अर्को 40 मिनटका लागि बन्द भएको थियो। मंगलबारको कारोबारमा विभिन्न 315 कम्पनीको 1,16,905 किता शेयर 60,720 पटक खरिद बिक्री हुँदा 4,57,68,31,720 रुपियाँमा कारोबार भएको छ।
अर्जुन श्रेष्ठ, अब खेल समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष फुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको हिजो उद्घाटन गर्नुभएको छ। प्रकाश दाहाल फाउण्डेशन र बक्सिङ महासंघको संयुक्त आयोजनामा हिजो प्रतियोगिता शुरू भएको हो। प्रतियोगितामा देशभरका 250 जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले दिवंगत प्रकाश दाहालको जन्म जयन्तीको अवसर पारेर शुरू गरिएको प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय भएको आफूले महसुस गरेको बताउनुभयो। प्रतियोगिता असार 21 सञ्चालन हुनेछ। अब मौसम। आज देशका अधिकांश भागमा पूर्णतया बदलिरही मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.9 डिग्री सेल्सियस, वर्षा 34.7 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:13 भयो भने सूर्यास्त भरे साँझ 7:04 हुनेछ। विकसित परिस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने र विश्वासको मतको सामना गर्ने सत्तारूढ़ नेकपा माओवादी केन्द्रको निर्णय, नयाँ सत्ता समीकरणको सहमति गरेका नेपाली कांग्रेस र नेकपा एमाले आन्तरिक द्विपक्षीय र बहुपक्षीय छलफलमा, राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई सत्तारूढ़ प्रमुख दल नेकपा एमालेको सुझाव। कांग्रेस पूर्व सभापति गिरिजा प्रसाद कोइरालाको जन्म जयन्तीमा आयोजित तस्वीर प्रदर्शनीमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरू सहभागी। साल ट्रेडिङ कर्पोरेशनद्वारा नुनमा मूल्यवृद्धि र भारतको उत्तर प्रदेशमा एउटा धार्मिक सत्संगमा भागदौड़ मचिँदा 108 जना महिलासहित 116 जनाको मृत्यु, कैयौं घाइते। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।